नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हातेमालोको आजको श्रृङ्खलामा। प्राविधिक कक्षाका मित्र क्षितिसँगै म पुष्कर अधिकारीको। कार्यक्रम हातेमालो सुन्ने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय खबर पछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौ। कार्यक्रममा हामी लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौं संख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाइरहेका छन्। हाम्रो समाजमा लागू पदार्थ भन्नाले गाँजा, चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यस्ता पदार्थ कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नु पर्ने देखिएको छ। यसअघिको श्रृङ्खलामा हामी लागू पदार्थ प्रयोगकर्ता बन्नुको कारण के होला त, किन बढिरहेका छन् भन्ने विषयमा रहेर कुराकानी गरेका थियौँ। तर आज भने हामी दुर्व्यसनी नियन्त्रण कसरी गर्न सकिएला र अब आउने भावी पुस्तालाई लागू पदार्थ दुर्व्यसनीबाट कसरी टाढा राख्न सकिएला भन्ने विषयमा रहेर गैंडाकोट इङ्ग्लिस स्कुलका सहायक प्राचार्य धर्मराज पोखरेलजीसँग कुराकानी गरेका छौँ। लागौँ उहाँसँग गरेको कुराकानी सुन्नतर्फ।
सरलाई स्वागत छ विजय एफएममा।
यहाँलाई धेरै धेरै धन्यवाद।
सर आरामै हुनुहुन्छ?
आरामै छु।
अहिले धेरै युवाहरू दुर्व्यसनीमा फसिरहेका छन् र प्रत्यक्ष या अप्रत्यक्ष रूपमा दुर्व्यसनीको कारणले धेरैले ज्यान पनि गुमाइसकेका छन्। हजुर त एउटा शिक्षक शिक्षित व्यक्तित्व हुनुहुन्छ, दुर्व्यसनीमा लागेका युवाहरूलाई कसरी हामीले यसलाई जोगाउन सकिएला?
प्रश्नको लागि यहाँलाई धेरै धेरै धन्यवाद। सर्वप्रथम म यो लागू पदार्थ दुर्व्यसनी भनेको के हो त्यतातिर चाहिँ यहाँको ध्यान आकृष्ट गर्न चाहन्छु। जस्तै गाँजा, भाङ, चरेस, ब्राउन सुगर जस्ता विषालु वस्तुको कुलतमा फस्ने कार्यलाई चाहिँ लागू पदार्थको दुर्व्यसनी भनिन्छ। यो समस्या नेपालको एउटा जल्दो बल्दो समस्या हो र नेपालको मात्र पनि नभएर आजको यो 21औं शताब्दीमा विश्वका हरेक समाजमा यसले जरो गाडेको छ र यसले समाजमा चाहिँ नकारात्मक प्रभाव पारेको छ र चाहिँ असल व्यक्ति जो कहलिएका थिए सुरुमा तिनीहरू चाहिँ कुलतमा पनि फसेका छन्। यसलाई चाहिँ समयमै निराकरण गर्न सकिएन भने यसले समाजमा चाहिँ नराम्रो प्रभाव पार्छ, तसर्थ यसलाई समयमै निराकरण गर्न जरुरी छ र यसलाई सुधार गर्नको निमित्त विभिन्न उपायहरू अप्नाउन जरुरी छ। जस्तै घरमा पनि अभिभावकहरूले आफ्नो बच्चाले कोसँग सङ्गत गरिराखेको छ, राम्रो काममा लागेको छ या छैन भन्ने कुरातिर पनि ध्यान दिनुपर्ने हुन्छ र घरमा सधैँ मायालु वातावरणको सिर्जना गर्नुपर्दछ। घरमा यदि हो हल्ला, झैझगडा जस्ता बानीहरू रहे भने बालबच्चाहरूको मस्तिष्कमा चाहिँ नराम्रो प्रभाव पर्दछ अथवा युवा युवतीहरूको मस्तिष्कमा चाहिँ नकारात्मक प्रभाव पर्दछ, तसर्थ मायालु वातावरणको सिर्जना गर्नुपर्छ मलाई त्यो लाग्छ। र अर्को कुरा, युवा युवतीहरूलाई सृजनात्मक काममा चाहिँ लगाउनु पर्दछ र सकारात्मक सोचको चाहिँ विकास गर्नुपर्दछ। अनि चाहिँ ससाना विद्यार्थी अर्थात् युवा युवती सबैलाई खराब सङ्गत भएका व्यक्तिहरूसँग चाहिँ हेलमेल गर्नु हुँदैन। अनि त्यसपछि यो लागू पदार्थ कस्तो हुन्छ भनेर पनि चाख्ने काम गर्नु हुँदैन। यदि चाखियो भने कुलतमा फसिन्छ, कुलतमा फसियो भने यसलाई छोड्न चाहिँ साह्रै गाह्रो हुन्छ, तसर्थ यसबाट धेरै टाढा रहनुपर्छ। जस्तै एउटा अङ्ग्रेजीमा भनाइ छ, से नो टु ड्रग्स, अर्थात् ड्रग्सबाट धेरै टाढा रहने, यसलाई नामै नलिने होइन गर्यो भने चाहिँ यसबाट चाहिँ बस्न सकिन्छ।
अनि अब आउने भावी पिँढीलाई, अब अहिलेको जेनेरेसन त यो मोडर्न जमानाको जेनेरेसन भन्यो, साथीभाइको लैलैमा ल्याएर साथीले जहाँ भन्यो त्यहीँ हिँड्यो, अनि बुवा आमाले पनि छोराले के को लागि खर्च माग्यो त, किन खर्च माग्यो भनेर नसोधिकन नबुझिकन जति माग्यो त्यति दिने प्रचलन पनि छ। यसले गर्दा पनि दुर्व्यसनीमा यो युवाहरू फर्स्टमा यसले पनि अलिक महत्त्व दिएछ कि जस्तो पनि बुझिन्छ। यसमा हजुरको भनाइ के छ?
यहाँको विचार एकदम राम्रो छ, वास्तवमा हुन पनि हो। आज भोलिको युवा युवतीहरूलाई पैसाको कमी छैन, किनभने यो रेमिट्यान्सले भनौँ होइन अथवा चाहिँ आफ्नो अभिभावकहरूको चाहिँ आर्थिक अवस्था मजबुत भएका कारणले चाहिँ बच्चा बच्चीले जति पैसा माग्यो त्यति दिने प्रचलन छ। वास्तवमा चाहिँ यो राम्रो होइन। अनि त्यो पैसा दिइसकेपछि कुन काममा खर्च गर्दैछ त होइन भन्ने कुरा चाहिँ अभिभावकले चाहिँ ध्यान दिन जरुरी छ। अनि अर्को कुरा, यो जुन फसिएको छ कुलतमा, मलाई के लाग्छ भने देखावटी फेसन अरूभन्दा छुट्टै हुनको निमित्त होइन यसमा चाहिँ यस्तो कुलतमा फसेको चाहिँ पाइएको छ, जो चाहिँ एकदमै नराम्रो व्यवहार हो। यसले चाहिँ एउटा आदर्शवान व्यक्तिको जीवनमा चाहिँ नकारात्मक प्रभाव पार्दछ। तसर्थ यसमा चाहिँ अभिभावकको पनि उत्तिकै भूमिका हुन्छ र अभिभावकको सँगसँगै विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। अझ भन्ने हो भने त यो विद्यालयको पाठ्य पुस्तकमा पनि यो लागु पदार्थ दुर्व्यसनी को बारेमा चाहिँ होइन उल्लेख गरिएको छ, जसले गर्दाखेरि चाहिँ यो नयाँ युवाहरूलाई चाहिँ होइन यसमा चाहिँ फस्नुहुन्न भन्ने कुराको जानकारी गराइएको छ। यसले केही हदसम्म त सहयोग गरेको छ तर पूर्ण रूपमा चाहिँ निराकरण गर्न सकेको छैन।
बाल बालिकाहरू अथवा भर्खर 8-9-10 अथवा 1-10 पढ्ने विद्यार्थीहरू चाहिँ घरमा भन्दा घरमा बिहान साँझ बिताए पनि दिउँसोको 8-10 घन्टाको टाइम भनेको विद्यालयमै बिताउने गर्छन् र यसको प्रभाव विद्यालयबाट पनि पर्ने हुन्छ। घरमा साँझ बिहान भए पनि विद्यालयमा पनि साथी सङ्गत अथवा त्यहाँको रहन सहनले गर्दा पनि यसमा प्रभाव पर्ने देखिन्छ नि सर, यसमा के भन्न चाहनुहुन्छ?
एकदमै यहाँको विचार पनि सही हो र वास्तवमा यो टिनेजर्सहरूले चाहिँ यो उमेरमा आफ्नो अभिभावक तथा गुरुहरूले भनेको कुरा भन्दा पनि आफ्ना साथीभाइहरूले भनेको कुरालाई चाहिँ बढी मान्ने गर्छन्। जस्तै अभिभावक र शिक्षकहरूले भनेको कुरालाई अलि नेगेटिभ रूपमा लिने होइन सहज रूपमा नलिने होइन, जसले गर्दाखेरि चाहिँ साथीभाइहरूको चाहिँ सङ्गतमा लाग्ने र चाहिँ साथीभाइहरू जस्तो व्यवहारमा लागेका छन् त्यही व्यवहारको अनुकरण गर्ने होइन, त्यही भएर चाहिँ त्यो नराम्रो भइरहेको छ। तर अभिभावक प्लस शिक्षक शिक्षिकाहरू यदि मिलियो भने होइन यस्तो दुर्व्यसनीबाट आजका युवा युवतीहरूलाई चाहिँ बचाउन सकिन्छ
भन्ने गरिन्छ। यो कुलतमा लाग्ने समय भनेको स्कुल लेभलबाट नै हो भनिन्छ। जस्तै अब 8-9 2-4 पढ्ने त उनीहरूलाई थाहा हुँदैन, 14-15-16 नै फसेका युवा युवतीहरू चाहिँ पछि चाहिँ भयानक रूपमा दुर्व्यसनी परेको देखिन्छ।
8-9-10 पढ्ने विद्यार्थीहरूको चाहिँ मस्तिष्क अलिक कोमल हुन्छ, अरूको चाहिँ अनुकरण गर्ने बानी हुन्छ होइन, त्यस कारणले गर्दा यी विद्यार्थीहरू अर्थात् यो उमेर समूहका युवा युवतीहरू होइन लागु पदार्थ दुर्व्यसनीमा फसेको पाइन्छ र यो उमेरका यो उमेर समूहका युवा युवतीहरूले यसको नकारात्मक प्रभाव के हो त होइन भन्ने कुरातिर पनि त्यति ध्यान नदिएको अवस्थाले गर्दा चाहिँ यस्तोमा चाहिँ फसेको चाहिँ पक्कै हो।
हजुरको भनाइ चाहिँ विशेष गरी यो उमेरका विद्यार्थीहरू अलि बुझेका हुँदैनन्, अलिअलि बुझेका हुन्छन् के हो छ कसो हो छ, टेस्ट लिऊँ न साथीले भन्यो भनेर चाहिँ साथीको लोइलोमा लाग्ने चलन हुन्छ।
एकदमै जस्तै लागु पदार्थको चाहिँ होइन स्वाद कस्तो हुन्छ त होइन उत्सुकता हुन्छ उनीहरूमा
उत्सुकता भएको कारणले
सुरुमा चाहिँ चाख्ने काम हुन्छ, चाखिसकेपछि फेरि आज खायो भोलि खायो होइन अथवा आज प्रयोग गर्यो भोलि प्रयोग गर्यो अनि त्यसपछि चाहिँ त्यो बानी बस्छ अनि बानी बसिसकेपछि त्यस्तो कुलतबाट चाहिँ छुटकारा पाउन साह्रै गाह्रो पर्छ।
हाम्रो नेपाल सरकारले दुर्व्यसनी नियन्त्रण गर्नको लागि स्कुलको माध्यमबाट अथवा शिक्षकको माध्यमबाट हजुरहरूको लागि केही तालिम दिने अथवा कसरी हटाउने दुर्व्यसनी कसरी न्यूनीकरण गर्ने भनेर सरकारको माध्यमबाट केही योजनाहरू आएको थाहा पाउनु भएको छ?
विशेष गरेर कक्षा 10 होइन सामाजिक विषयमा चाहिँ यो लागु पदार्थ दुर्व्यसनी को बारेमा चाहिँ उल्लेख गरिएको छ। उक्त पाठ्यक्रम अनुसार चाहिँ विद्यार्थीहरूलाई अब तालिम लिने सिलसिलामा त हामीहरूले चाहिँ होइन कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा त विविध छलफल गऱ्यौँ होइन, यो छलफल गर्ने क्रममा चाहिँ कसरी चाहिँ नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको बारेमा चाहिँ विविध छलफल भयो र त्यो छलफलमा चाहिँ सर्वप्रथम त विद्यार्थी भाइ बहिनीहरूलाई यो पदार्थ यस्तो यस्तो हो होइन यसको चाहिँ प्रयोग गर्नु हुँदैन, यसको प्रयोग गरियो भने हाम्रा विभिन्न शरीरका अङ्गहरूमा चाहिँ नकारात्मक प्रभाव पार्छ होइन, अनि नकारात्मक प्रभाव पार्यो भने हाम्रो जीवन अन्धकार हुन्छ, त्यही भएको कारणले चाहिँ होइन यसको चाहिँ प्रयोग गर्नु हुँदैन भनेर भनियो र यो लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित होइन विभिन्न डकुमेन्ट्रीहरू चाहिँ विद्यार्थीहरूलाई देखाउनुपर्छ ताकि त्यसको प्रयोगबाट चाहिँ होइन कस्तो किसिमको चाहिँ नकारात्मक प्रभाव पर्दो रहेछ भन्ने कुराको चाहिँ जानकारी लिन सक्छन् विद्यार्थीहरूले त्यही भएर डकुमेन्ट्रीहरूको प्रयोग गर्ने होइन यसको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हामीलाई चाहिँ भनिएको छ।
स्कुलको तर्फबाट स्कुलका बालबालिकाहरू प्रयोग गरेर यो लागु पदार्थ सम्बन्धी सडक नाटक गर्ने अथवा यो जनचेतनामूलक कार्यक्रम गर्ने हजुरको विद्यालयले यस्तो कार्यक्रम गरेको छ र अझसम्म
गरेको छ? जस्तै हाम्रो चाहिँ विशेष गरेर हाम्रो विद्यालयको एउटा के छ भने लक्ष्य अथवा चाहिँ भिजन कि विद्यार्थीहरूलाई प्रोजेक्ट बेस्ड लर्निङ गरेर देखाउने प्रोजेक्टको आधारमा मात्रै चाहिँ होइन पढाउनुपर्छ। प्रोजेक्ट बेस्ड लर्निङ भयो भने चाहिँ विद्यार्थीले चाहिँ राम्रोसँग बुझ्दछन् र चाहिँ उनी आफै सहभागी भएको हुनाले चाहिँ होइन विभिन्न आइडियाहरू चाहिँ गेन गर्न सक्छन् है। त्यस कारणले चाहिँ समय समयमा सामाजिक समस्यासँग सम्बन्धित होइन सडक नाटकहरूमा चाहिँ सहभागी गराइन्छ होइन र चाहिँ सडक नाटकमा चाहिँ उनीहरूलाई सहभागी गराइसकेपछि जनचेतना जगाउन सकिन्छ होइन। जनचेतना जगाइ सकेपछि आफ्नो परिवार समाज र समुदाय का व्यक्तिहरूलाई चाहिँ त्यसबारे चाहिँ जानकारी दिन सकिन्छ सचेत गराउन सकिन्छ जसले गर्दाखेरि चाहिँ दुर्व्यसनी चाहिँ न्यूनीकरणमा चाहिँ सहयोग पुर्याएको छ।
विशेष गरी स्कुले बालबालिकाहरूलाई हामीले यो दुर्व्यसनी भनेको के हो एमा लाग्यो भने के हुन्छ यसले चाहिँ भावी आउने दिनमा अथवा भविष्यमा कस्तो प्रभाव पर्छ यसले कस्तो असर गर्छ भनेर स्कुलका विद्यार्थीहरूलाई सिकाइयो भने चाहिँ घर टोल छिमेक घर परिवार जताततै समाजमा पनि केही प्रभाव पर्ने देखिन्छ देख्नु
एकदमै यसको त एकदमै सकारात्मक प्रभाव पर्दछ होइन। यसको माध्यमबाट विद्यार्थी भाइ बहिनीहरूले होइन जस्तै जनचेतना जगाउनको निमित्त गरेका क्रियाकलापहरूबाट समाजका व्यक्तिहरू एकदमै प्रभावित हुन्छन् होइन। जो चाहिँ नजानीकन चाहिँ उक्त कुलतमा फसेका छन् होइन ती व्यक्तिहरूले पनि ज्ञान हासिल गर्न सक्छन् होइन। र चाहिँ जो विद्यार्थीहरू अथवा जुन विद्यार्थीहरू उक्त कार्यक्रममा चाहिँ सहभागी भए होइन उनीहरू पनि त्यस्तो कुलतमा नफस्ने हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ एउटा आदर्श समाजको चाहिँ निर्माण गर्न सकिन्छ।
अब आउने भावी पुस्तालाई लागु पदार्थबाट कसरी टाढा राख्न सकिएला यिनीहरूलाई लागु पदार्थबाट चाहिँ प्रयोग गर्न नदिनको लागि के गर्न सकिएला हामीले?
विभिन्न उपायहरू छन्, ती उपायहरू मध्ये त सर्वप्रथम यसभन्दा अगाडि नै मैले केही जानकारी गराइसकेँ फेरि सोही कुरा चाहिँ यहाँनिर दोहोऱ्याउन चाहन्छु। अबका भावी पुस्ताहरूलाई लागु पदार्थ दुर्व्यसनीबाट बचाउनको निमित्त निम्नलिखित उपायहरू चाहिँ अपनाउन जरुरी छ। जस्तै घरमा मायालु वातावरण सिर्जना गर्ने, आफ्ना बालबच्चाहरू कस्ता व्यक्तिको सङ्गतमा लागेका छन् निगरानी राख्ने, अनि चाहिँ बालबच्चाहरूलाई अथवा अबको भावी पुस्ताहरूलाई लागु पदार्थ दुर्व्यसनीबाट टाढा रहने उसलाई चाहिँ से नो टु ड्रग्स होइन भन्ने उनीहरूलाई, अनि त्यसपछि उनीहरूलाई जथाभावी रूपमा पैसा नदिने, त्यसपछि चाहिँ जति नै बेला पनि उनीहरूलाई चाहिँ माया गर्ने बानी बसाल्न जरुरी छ, र विद्यालयमा पनि यसको बारेमा होइन राम्रोसँग चाहिँ पठन पाठन गर्ने यसको नकारात्मक प्रभावको बारेमा जानकारी दिने र उनीहरूबाटै चाहिँ उनीहरूलाई नै सहभागी गराउने जस्तै पब्लिक अवेरनेस प्रोग्राम सञ्चालन गर्ने यति कुराहरू गर्नुपर्दछ, र विद्यार्थी भाइ बहिनीहरूलाई विभिन्न चित्रहरू बनाएर यसका नकारात्मक प्रभावहरू बारे चाहिँ जानकारी दिने, अनि यदि कुलतमा फसियो भने होइन परिवार समाज समुदाय र राष्ट्रबाट चाहिँ अलगिनुपर्छ होइन, यसले आफ्नो जीवनै बर्बाद पार्छ होइन भन्ने कुराको चाहिँ जानकारी गराउने, र चाहिँ फेरि अब नफसेकालाई त ठिकै छ फेरि फसेका जो छन् त्यस्ता व्यक्तिहरूलाई पनि माया गर्नुपर्छ होइन, उनीहरूलाई चाहिँ सुधार केन्द्रमा चाहिँ लगेर राखेर होइन उनीहरूलाई चाहिँ पहिलाकै अवस्थामा चाहिँ ल्याउन जरुरी छ होइन। अब फसिसक्यो होइन, फसिसकेपछि त्यसको उपाय त केही छैन, अब घृणा गरेर पनि हुनेवाला केही छैन होइन, तसर्थ माया गरेर अनि उनीहरूलाई चाहिँ विभिन्न चाहिँ तालिमहरू दिएर होइन उनीहरूलाई सुधार गर्नुपर्छ, र चाहिँ सुधार केन्द्रबाट चाहिँ सुध्रिसकिसकेपछि बाहिर आइसकेपछि उनीहरूलाई चाहिँ हिज्याउने गिज्याउने होइन जस्ता कार्यहरू गर्नु हुँदैन, उनीहरूलाई चाहिँ सपोर्ट गर्नुपर्छ र उनीहरूको चाहिँ क्षमता अनुसार रोजगारीका अवसरहरू चाहिँ प्रदान गर्नुपर्दछ होइन। यदि यस्तो गरियो भने भावी पुस्ताहरूले पनि फलानाको चाहिँ यस्तो भयो जिन्दगी होइन, यस्तो काम गर्नु हुँदो रहेनछ होइन, हामी यसबाट टाढा हुनुपर्छ भन्ने कुराको पनि जानकारी हुन्छ है। तसर्थ यस्ता क्रियाकलापहरू गर्न जरुरी छ।
आजकल चाहिँ सुधार केन्द्रमा अब राखिसकेपछि चाहिँ उनीहरूलाई त्यहाँ व्यस्तता गराउनको लागि केही सिपमूलक कम्प्युटर तालिम लिनको लागि कम्प्युटर उहीँ भित्रै प्रोभाइड गरेर सुधार केन्द्रहरू पनि गर्ने गरेका छन् नि, यो चाहिँ कतिको प्रभावकारी बन्ला?
मेरो बुझाइमा एकदमै प्रभावकारी हुन्छ होइन। जस्तै कुनै पनि व्यक्तिहरूलाई जुन राम्रो बानी छ नि हो, त्यो बानीको विकास गर्ने वातावरण सिर्जना गरियो भने कुलतमा फस्ने, हीनता बोधबाट बच्ने होइन काम हुन सक्छ। जस्तै यहाँले भने जस्तै उदाहरणको लागि लागु पदार्थ दुर्व्यसनीमा फसेका युवा युवतीहरूलाई सुधार केन्द्रमा राख्दा उनीहरूको चाहिँ चाहना अनुसार होइन कम्प्युटर सिकाउने, नृत्यतिर चाहिँ ध्यान आकृष्ट गर्ने होइन, वाद्यवादन बजाउन लगाउने अनि विभिन्न सिपमूलक कार्यक्रमहरूमा चाहिँ सहभागी गराउने जस्ता काम गरियो भने यसबाट पक्कै पनि चाहिँ सुधार हुन सक्छ होइन। यो गर्न चाहिँ एकदम राम्रो छ, यो एकदम प्रशंसनीय छ, मननयोग्य छ होइन, यस्तो गर्न चाहिँ जरुरी छ।
नेपालमा धेरै नै सुधार केन्द्र आइसकेका छन्। पहिलाको तुलनामा अहिले चाहिँ लागु पदार्थ परिकर्ता बढिरहेको हामीले आकलन गर्न सकिन्छ, डाटाले पनि त्यही देखाएको छ। र सुधार केन्द्र पनि दिनौ दिनौ हरेक चोक चोकमा हरेक ठाउँ ठाउँमा सुधार केन्द्र पनि खोलिरहेका छन्। खोलिसकेपछि उनीहरूको लागि चाहिँ विशेष गरी कस्तो कुरामा चाहिँ ध्यान दियो भने यो अझै बढी प्रभावकारिता हुन सक्ला?
वास्तवमा भन्ने हो भने होइन, विभिन्न सुधार केन्द्रहरूको स्थापना गरिए तापनि आजको यो 21 औं शताब्दीमा लागु पदार्थ दुर्व्यसनीमा लागेका युवा युवतीहरूको संख्या झन पछि झन बढ्दो छ। यसका विविध कारणहरू छन्। ती विविध कारणहरू मध्ये अहिलेका अभिभावकहरू एकदमै आफ्नो कार्य व्यस्तताको कारणले गर्दा आफ्नो बाल बच्चाहरूलाई चाहिँ निगरानी राख्न सकिराखेका छैनन्, एउटा यो कारण। अनि दोस्रो कारण के छ भन्नुहुन्छ भन्दाखेरि, अहिले यो रेमिटेन्सले गर्दाखेरि आर्थिक अवस्था अलि बलियो भएको चाहिँ पाइएको छ होइन, जसले गर्दाखेरि चाहिँ आफ्नो बालबच्चाले जति माग्यो त्यति रकम दिने कारणले पनि यो लागु पदार्थ दुर्व्यसनी घट्नुको सट्टा चाहिँ बढिराखेको छ। अनि अर्को कुरा, व्यस्तताका कारणले आफ्ना बालबच्चाहरूको समस्या के छ त भनेर अभिभावकहरूलाई बुझ्ने समय छैन, त्यसले गर्दा पनि खाली समय बढी हुन्छ। अनि त्यो समयमा त्यो युवा युवतीहरूले आफ्ना साथीहरूसँग चाहिँ बढी सङ्गत गर्ने होइन, र चाहिँ त्यस्तो कुलतमा फस्ने भइराखेको छ। अनि यस्तो भएको कारणले चाहिँ यो जति सुधार केन्द्र स्थापना गरिए तापनि होइन, यो चाहिँ यसमा सुधार हुन सकिएको छैन। त्यस्तै अन्य चाहिँ अनि कारागारहरूको स्थापना पनि त गरिएको छ, किन चाहिँ तिनी आपराधिक क्रियाकलापहरू चाहिँ नियन्त्रण हुन सकेनन् त भन्दाखेरि, यो अन्य कारण चाहिँ जस्तै यो छ नि, यो इलेक्ट्रोनिक मिडियाहरू होइन, कम्युनिकेसन्स, आजभोलि त यो टेलिभिजन, कम्प्युटर होइन, सिनेमा होइन, अनि चाहिँ अन्य पुस्तकहरू होइन आदि अध्ययन गरेका कारणले चाहिँ के हुन्छ भने त्यहाँ चाहिँ कुलतमा फसिन्छ। अनि चाहिँ तिनीबाट चाहिँ त्यहाँ गरेका विभिन्न क्रियाकलापहरू चाहिँ होइन, अथवा चाहिँ टिभी कम्प्युटरबाट देखेका श्रव्य दृश्य होइन, अथवा चाहिँ भिजुअलहरू होइन देखेका कारणले चाहिँ त्यस्तैमा चाहिँ आफूलाई चाहिँ फसाउने काम चाहिँ भइराखेको छ होइन। र चाहिँ यो सुधार केन्द्र स्थापना गर्दैमा चाहिँ न्यूनीकरण हुन्छ भन्ने चाहिँ होइन होइन, यसमा चाहिँ जनजागरण जगाउन चाहिँ जरुरी छ, जनचेतना जगाउन जरुरी छ होइन, र मात्रै चाहिँ यो निराकरण हुन सक्छ।
सुधार केन्द्रमा राखेर त्यहीँ राख्दैमा उनीहरूलाई हल्का फुल्का केयर गर्नेमा त हुँदैन, कस्तो तरिकाले लागु पदार्थ दुर्व्यसनमा फसेका युवा युवतीलाई प्रभावकारी कसरी दिन सक्छन्, के उपायहरू गर्यो भने बढी प्रभावकारी हुन्छ?
जस्तै सुधार केन्द्रहरूले चाहिँ विभिन्न क्रियाकलापहरू त गरेकै छन् तर तिनीहरू चाहिँ अपुग छन् होइन। जस्तै सुधार केन्द्रहरूले त सर्वप्रथम जस्तै लागु पदार्थबाट ग्रसित भएका युवा युवतीहरूलाई चाहिँ पहिला त औषधि मुलो गर्न जरुरी छ होइन, त्यसपछि उनीहरूलाई काममा व्यस्त राख्ने वातावरण सृजना गर्नुपर्दछ होइन, परिवार जस्तो व्यवहार गर्नुपर्छ होइन, त्यसपछि चाहिँ उनीहरूको रुचि चाहना अनुसार चाहिँ विभिन्न तालिमहरू दिने होइन, गीत सङ्गीत र नृत्यमा चाहिँ उनीहरूलाई चाहिँ सहभागी गराउने होइन, अनि त्यसपछि उनीहरूलाई विभिन्न तालिमहरू दिने, अनि तालिमहरू दिएर मात्र पनि भएन, सुधार केन्द्रबाट बाहिरिएपछि होइन उनीहरूको रुचि क्षमता होइन अथवा तालिम अनुसार उनीहरूलाई रोजगारीको चाहिँ अवसर सिर्जना गरिदिने होइन। सुधार त गरियो सुधार केन्द्रमा, त्यतिले मात्र पुग्दैन, फेरि बाहिर निस्किएर होइन फेरि कुलतमा फस्ने सम्भावना हुन्छ। यदि कुनै पनि सकारात्मक काममा चाहिँ उनीहरूलाई चाहिँ सहभागी गराइएन भने फेरि कुलतमा फस्ने सम्भावना बढी हुन्छ। त्यसतर्फ पनि सुधार केन्द्रले ध्यान दिन जरुरी छ जस्तो लाग्छ।
अहिले चाहिँ केही युवाहरू आफू चाहिँ लागू पदार्थ दुर्व्यसनमा फसिसकेपछि सुधार केन्द्रमा बसेर सुधार केन्द्रबाट आफू चाहिँ सक्षम सुध्रिएर बाहिर आएर चाहिँ उनीहरूले पनि समाज तोडको लागि लागू पदार्थ दुर्व्यसनबाट नियन्त्रण गर्नको लागि केही कार्यहरू पनि गरेको देखिन्छ नि, कसरी विश्लेषण गर्नुहुन्छ हजुर?
धेरै उदाहरणहरू छन्। सुधार केन्द्रबाट बाहिर आएका युवा युवतीहरूले आजभोलि होइन विभिन्न सकारात्मक होइन समाजलाई चाहिँ राम्रो हुने होइन कामहरू चाहिँ गरेको पाइन्छ। यो वास्तवमा चाहिँ एकदमै प्रशंसनीय छ होइन, यस्तो गर्न जरुरी छ। र चाहिँ त्यस्तो राम्रो काम गर्ने व्यक्तिहरूलाई फेरि समाजले पनि होइन सपोर्ट गर्न जरुरी छ, ताकि यो त एकदम लागू पदार्थ दुर्व्यसनीमा फसेको व्यक्ति हो होइन, यसका पछाडि चाहिँ लाग्नु हुँदैन, यसले के गर्न सक्छ र यो त खतम भएको मान्छे हो भनेर चाहिँ यस्ता टिका टिप्पणीहरू चाहिँ गर्नु हुँदैन होइन। यस्ता टिका टिप्पणी गरिएन भने चाहिँ त्यस्ता युवा युवतीहरू चाहिँ होइन एकदम सृजनशील काममा लाग्ने होइन समाज सेवामा लाग्ने होइन समाजको हित हुने काममा लाग्न सक्छन्, र लागू पदार्थ दुर्व्यसनी विरुद्धको चाहिँ अभियानमा पनि उनीहरू लाग्न सक्छन् होइन। हामीले त यो प्रयोग गरेर चाहिँ होइन जिन्दगी त केही समय त बर्बाद गरियो त होइन, त्यही भएर तपाईँहरू पनि यस्तो कार्यमा चाहिँ सहभागी हुनु हुँदैन होइन भनेर चाहिँ समाजमा चाहिँ होइन यस्ता सन्देशहरू चाहिँ फैलाउन सक्छन्।
उनीहरूले यो सन्देशहरू फैलायो भने अझै प्रभावकारी भन्ने देखिन्छ।
एकदमै हो, यो चाहिँ देखिन्छ होइन। तर चाहिँ यो निरन्तर रूपमा चाहिँ एउटा व्यक्तिले मात्र चाहिँ सम्भव हुँदैन, यसमा चाहिँ परिवार लाग्न जरुरी छ होइन, अनि चाहिँ समाज लाग्न जरुरी छ, शिक्षित व्यक्तित्वहरू होइन लाग्न जरुरी छ, अनि सरकारले पनि हातेमालो गर्न जरुरी छ, किनभने एकल प्रयासले यो सम्भव चाहिँ हुँदैन र नियन्त्रण गर्न पनि सकिँदैन।
हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसक्यौँ, हजुरले समय दिनुभयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
मैले पनि यहाँको चाहिँ लोकप्रिय रेडियो विजय एफएम मार्फत होइन आफ्ना विचारहरू राख्न पाएकोमा यहाँ लगायत यहाँको टिम र विजय एफएम परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद।
यस्तै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौं। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नलप्रासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम हातेमालो यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद, र मलाई प्राविधिक कक्षाबाट साथ दिनुहुने मित्र क्षितिजलाई पनि धन्यवाद भन्दै कार्यक्रम हातेमालोमा चेतनामूलक साङ्गीतिक आवाज छोड्दै म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।
सास फुलाएर जिंदगी को बाटो छाड़ी काल पछाएर पोक्सो भित्र धुआं भरी सास फुलाएर जिंदगी को बाटो छाड़ी काल पछाएर किना कसौ तल तल उमेर मै साथी हाथ हामी समाउना उठा अब माथी तिम्रो हाल देखी समाज नहीं रोयो समाज नहीं रोयो छोड़ी दो यो कूलर कड़ा भी सोयो आओ हामी सबै मिली एउटा प्रण गरौ आओ हामी सबै मिली एउटा प्रण गरौ राजा चरेस भांग अभी मृत्यु का दलाल हेरोइन स्मैक सुगर भुकाए कुकाल गांजा चरेस भांग अभी मृत्यु का दलाल हेरोइन स्मैक सुगर भुकाए कुकाल होश लुटी लछाएर नरक मा फाल्छन् तिमीलाई मात्र होइन तिम्रो परिवार नै ढाल्छ कति राम्रो भविष्य छ साथी भविष्य छ साथी हेर कति राम्रो भविष्य छ साथी भविष्य छ साथी हात हामी समाउला उठ अब माथि आऊ हामी सबै को विरुद्धमा एक भई लडौं दुर्व्यसनको विरुद्धमा एक भई लडौं आऊ हामी सबै मिली एउटा प्रण गरौं आऊ हामी सबै मिली एउटा प्रण गरौं दुर्व्यसनको विरुद्धमा एक भई लडौं 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 दुर्व्यसनको विरुद्ध